الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد سورة احزاب کا کچھ حصہ کل پڑھا گیا تھا اور آج اس کا مکمل اس کو کیا گیا اور اس کے آخر میں جو مضمون ہے آج جو پڑھا گیا اس کے شروع میں جو مضمون ہے اس میں ازواج مطہرات کی طرف سے ایک مطالبہ سرور عالم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں رکھا گیا تھا کہ غزوہ احزاب اور غزوہ بنو قریظہ میں مسلمانوں کو کامیابی ہوئی اور بہت سا مال غنیمت ہاتھ آیا تو ازواج مطہرات نے یہ دیکھ کر یہ مطالبہ رکھا کہ ہمارے لیے بھی کچھ ہمارا جو خرچہ ہے جو سرور عالم صلی اللہ تعالیٰ علیہ وسلم سالانہ دے دیا کرتے تھے سال کا ایک ساتھ دے دیا کرتے تھے تو ہمارے لیے اس خرچے میں کچھ اضافہ ہونا چاہیے کہ اب فتوحات ہوئی ہیں. اس پر یہ آیات نازل ہوئیں اور انہوں نے چونکہ قیصر و کسرا کا حوالہ دیا تھا کہ قیصر و کسرا وہ ان کی جو بیویاں ہیں وہ بھی بہت ناز و نعمت میں رہتی ہیں اور بہت ان کے پاس مال و دولت ہے, اب ہمارے پاس بھی آ گیا تو ہمارا بھی کچھ خرچہ بڑھنا چاہیے, یہ بات تھی. تو اس پر یہ آیات نازل ہوئیں, یا ایوہ النبی قل لازواجک ان کنتن تریدن الحیات الدنیا وزینتها فتعالین, اگر آپ اپنی بیویوں سے کہہ دیجئے کہ اگر دنیا کی زندگی کی زیب و زینت تمہیں چاہیے تو تم آ جاؤ, میں تمہیں امتعکن و اسرحکن سراحا جمیلا, مال دے دوں گا اور مال دے کے رخصت کر دوں گا. وَإِن كُنْتُنَّ تُرِدْنَ اللَّهَ وَرَسُولَهُ وَالدَّارَ الْآخِرَةَ فَإِنَّ اللَّهَ أَعَدَّ لِلْمُحْسِنَاتِ مِنْكُنَّ أَجْرًا عَظِيمًا, اور اگر تمہیں اللہ اور اس کے رسول صلی اللہ تعالی علیہ وسلم کا ارادہ رکھتی ہو, ان کے ساتھ رہنے کا ارادہ رکھتی ہو, تو اللہ سبحانہ و تعالی نے وعدہ کیا ہے, فَإِنَّ اللَّهَ أَعَدَّ لِلْمُحْسِنَاتِ مِنْكُنَّ أَجْرًا عَظِيمًا, تم میں سے جو نیک کام کریں گی ان کے لیے اللہ نے اجر عظیم تیار کر رکھا ہے. پھر آگے یہ فرمایا کہ تم میں سے جو بھی, اے نبی کی بیویوں, تم میں سے جو بھی وَمَنْ يَقْنُتْ مِنْكُنَّ لِلَّهِ وَرَسُولِهِ وَتَعْمَلْ صَالِحًا, اللہ کے لیے عبادت کرے نیک اعمال کرے, تو وَمَنْ يَقْنُتْ مِنْكُنَّ لِلَّهِ وَرَسُولِهِ وَتَعْمَلْ صَالِحًا نُؤْتِهَا أَجْرَهَا مَرَّتَيْنِ وَأَعْتَدْنَا لَهَا رِزْقًا كَرِيمًا, تو ہم چونکہ تم نبی کی بیویاں ہو اس لیے تمہیں اجر بھی زیادہ ملے گا, دگنا اجر ملے گا. اور آگے تقویٰ کی تعلیم دی گئی حضور صلی اللہ تعالی علیہ وسلم کی بیویوں کو ازواج کو کہ دیکھو, فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض, اپنی آواز کو پست کر کے بات مت کرنا, تو جس کے دل میں مرض ہوگا وہ راغب ہو جائے گا, مائل ہو جائے گا. تو یہی ادب ہے نامحرم سے بات کرنے کا کہ آواز کو کی نرمی کو کشش کو ختم کر کے بات کی جائے اور لہجے کو پست کر کے بات نہ کی جائے, ورنہ جس کے دل میں بیماری مرض ہوگا وہ مائل ہو جائے گا. مردوں کو بھی چاہیے کہ نامحرم عورتوں سے اگر بات کرنی پڑ جائے ضرورت کے تحت گفتگو کرنا جائز ہے, جتنی ضرورت ہو اتنی گفتگو کی جا سکتی ہے, تو مگر اس کی شرائط ہے کہ آواز کی نرمی اس کی کشش کو ختم کر کے بات کی جائے, لہجے کو نرم نہ کیا جائے, الفاظ کو سنوارا نہ جائے, پرکشش الفاظ کے ساتھ گفتگو نہ کی جائے اور پردے کے پیچھے سے بات کی جائے. اور فاسألوهن من وراء حجاب ذلكم أطهر لقلوبكم وقلوبهن, جو بھی تمہیں بات کرنی ہو صحابہ سے, نامحرم ہے چونکہ تمہارے لیے, اس لیے پردے کے پیچھے سے بات کروں. اب یہ غور طلب بات ہے کہ نبی کی بیویاں پردے کے ایک طرف, دوسری طرف صحابہ, جو ہم تو کوئی اپنے شیخ کی بیوی کے بارے میں یا استاد کی بیوی کے بارے میں شاگرد اور شیخ کی بیوی کے بارے میں مرید کوئی غلط خیال نہیں لا سکتا آج کے دور میں. اس وقت کہا جا رہا ہے کہ نبی کی بیویوں کے یعنی ان کو حکم دیا جا رہا ہے کہ صحابہ سے بات کرو تو درمیان میں پردہ ہونا چاہیے. ذالکم اطہر لقلوبکم وقلوبہم, یہ تمہارے اور ان صحابہ کے قلوب دونوں کے لیے یہ پاکیزگی والی چیز ہے. وہ نور سے بھرا ہوا زمانہ, یہ فتنوں کا زمانہ. اس وقت تو یہ احتیاط کی جا رہی ہے اور آج کل کچھ لوگ پیدا ہو گئے جو کہتے ہیں چہرے کا پردہ نہیں ہے, دو مسئلوں کو آپس میں ملا کر وہ امت کو گمراہ کر رہے ہیں. یہ جو کہتے ہیں چہرے کا پردہ نہیں ہے, اور یہ اصل میں دو مسئلے الگ الگ ہیں. پردے کا مسئلہ الگ ہے اور نماز میں جن اعضاء کو ڈھانکنا نہیں ہے ان کا مسئلہ الگ ہے. نماز میں جن اعضاء کو نہیں ڈھانکنا, یہ ہاتھ ہیں, چہرہ ہے, پیر ہیں, ان کا اب یہ اس ان کو گڈمٹ کر کے وہ امت کے سامنے پیش کرتے ہیں کہ جی چہرے کا پردہ کہاں ہے. وہ اللہ کے بندو, غور تو کرو, اگر چہرے کا پردہ نہیں ہے تو پھر یہ کہا کیوں جا رہا ہے کہ نبی کی بیویوں سے کے بیچ میں پردہ ہونا چاہیے تمہارے جب تم صحابہ سے گفتگو کرو. تو وہ تو صاف آیات ہیں قرآن کریم کی کہ بیچ میں پردہ ہونا ضروری ہے اور آواز کو پست نہ کرو, بیچ میں پردہ رکھو, یہ شرائط بتائی جا رہی ہیں. اور پھر عقل بھی کہتی ہے اس وقت کے لحاظ سے جب اتنی احتیاط بتائی جا رہی ہے تو آج کتنی احتیاط کی ضرورت ہے, آج کتنی احتیاط کی ضرورت ہے اور کتنے تقویٰ کی ضرورت ہے. اور بقدر ضرورت بات کی جائے, میں پہلے بھی عرض کر چکا ہوں, ضرورت سے زیادہ اگر گفتگو کی تو بس یہ علامت ہے کہ دل میں کچھ میلان موجود ہے. حضرت موسیٰ علیہ الصلوۃ والسلام سے اللہ تعالیٰ نے فرمایا, وما تلک بیمینک یا موسیٰ, اے موسیٰ تمہارے داہنے ہاتھ میں کیا ہے؟ تو انہوں نے جواب دیا, ہی قال ہی عصایا اتوکأ علیہا واہش بها علی غنمی ولی فیہا مآرب اخرى. یہ لمبا جواب دیا, حالانکہ جواب یہاں تک مکمل ہو گیا تھا. قال ہی عصایا پہ جواب مکمل, کہ یہ میری لاٹھی ہے, لیکن نہیں اس پہ اکتفا نہیں کیا. قال ہی عصایا اتوکأ علیہا, میں اس پہ ٹیک لگاتا ہوں, واہش بها علی غنمی, اپنے جانوروں کو اس کے ذریعے سے ہکاتا ہوں, ولی فیہا مآرب اخرى, اور بھی میرے بہت سے کام ہیں. یہ لمبا جواب کیوں دیا؟ جب سوال تو اتنا تھا, وما تلک بیمینک یا موسیٰ, موسیٰ تمہارے داہنے ہاتھ میں کیا ہے؟ یہ جواب دیا لمبا محبت کی وجہ سے, محبوب سے ذرا زیادہ دیر تک باتیں کرنے کو جی چاہتا ہے تو لمبا جواب دیا. بس یہی سے مسئلہ نکلتا ہے کہ اگر بقدر ضرورت نامحرم سے گفتگو کرنی پڑی, بقدر ضرورت گفتگو پہ اکتفا نہیں کیا, لمبی گفتگو کر لی, تو سمجھ لیں آپ کے دل میں میلان ہے اور یہ بیماری ہے. تو اس لیے فرمایا کہ آواز کو پست کر کے بات کرو, بیچ میں پردہ ہونا چاہیے, یہ شرائط عائد کی جا رہی ہیں نبی کی بیویوں کے لیے. تو آج کل کے مردوں کو اور عورتوں کو کس قدر احتیاط کی ضرورت ہے, کس قدر احتیاط کی ضرورت ہے. بس ذرا سا اگر یعنی کچھ بے احتیاطی ہوئی تو بقول مولانا روم رحمت اللہ علیہ کہ ایک بادشاہ نے اپنی بلی کو تربیت ایسی دی تھی کہ اس کے سر پہ چراغ رکھ کر, جلتا ہوا چراغ رکھ کے وہ فرامین سلطنت لکھتا تھا. ہم نے حضرت والا سے بہت دفعہ یہ واقعہ سنا, یہ حکایت سنی. تو اس نے ایک دن اپنے وزیر سے کہا, اور وہ بلی ہلتی نہیں تھی, بالکل ساکت بیٹھی رہتی تھی. ایک دن اس نے کہا اپنے وزیر سے کہ دیکھ رہے ہو منظر, میں کیسے یہ میری فرما بردار ہے, ذرہ برابر اپنے سر کو نہیں ہلاتی, میں بیٹھ کے فرامین سلطنت لکھتا ہوں. اس نے کہا, بادشاہ سلامت مجھے اس کا امتحان لینے کی اجازت دیں تاکہ پتا چلے کتنی وفادار ہے. اس نے کہا ٹھیک ہے, امتحان لے لو. تو اگلے دن وہ چوہا لے کر آیا, تھیلے میں چوہا لے کر آیا, اور جب اس نے وہ بلی کے मामूल के मुताबिक वो बिल्ली के सर पे चिराग रखकर और फरामीन लिख रहा था। उसने देखा चूहा चूहा है तो उसकी मूछें हिलनी शुरू हुई, कान ऐसे ऐसे हिलने लगे और कुछ बिल्कुल उसने हमले की पोजीशन ले ली। फिर उसने वजीर ने जब देखा कि तो बिल्कुल तैयार है, उसने पहले उसका सर निकाला तो और होशियार हो गई वो, दुम हिलने लगी, कान उसके हिलने लगे, मूछें हरकत करने लगी। जब पूरा बिल्कुल सब कुछ तैयार हो गया तो उसने चूहे को छोड़ दिया। जब छोड़ा तो वो चिराग एक तरफ गया, चिराग का तेल सब खत्म और वो बिल्ली उसके ऊपर लपकी। तो उसने कहा बादशाह सलामत, देखा आपने कितना तकवा है इसका, कितना कितनी आपकी फर्मा बरदार है। बस यही मामला है, जरा सी बेएहतियाती हुई तो सारा तकवा धरा का धरा रह जाएगा, सारा तकवा धरा का धरा रह जाएगा। इसलिए अल्लाह फरमाते हैं देखो एहतियात रखो, पर्दे के पीछे से बात करो, आवाज की कशिश को खत्म करके बात करो और कुछ बकदर जरूरत बात करो, और जब जरूरत पड़े तब बात करो, बिला जरूरत बात ही ना करो और जितनी जरूरत हो उतनी बात करो। ये शराइत आयत की जा रही है और किसके लिए, नबी की बीवियों के लिए, और हमारे लिए कितनी सख्त कितनी एहतियात की जरूरत है। और ये भी फरमाया वकरना फी बुयूतिकुन वला तबर्रजना तबर्रुजल जाहिलियतिल उला। ये जो लफ्ज है ना उला का, कि ए नबी की बीवियों तुम अपने घरों में करार पकड़ के रहो, वला तबर्रजना तबर्रुजल जाहिलियतिल उला, और देखो पहली वाली जाहिलियत की तरह बेपर्दा मत रहो। मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं पहली वाली जाहिलियत उला माने पहली जाहिलियत, इसका मतलब यह है कि आगे चलकर एक और जाहिलियत आने वाली है जिसमें बेपर्दगी आम हो जाएगी। अल्लाह फरमा रहे पहली वाली जाहिलियत की तेरा बेपर्दा मत फिरो। तो पहली वाली जाहिलियत से क्या तसव्वुर उभरता है, एक और जाहिलियत आने वाली है और वो ये आ गई है, ये जमाना आ गया है। बस इसी तरह इशारा था कि एक जाहिलियत और आने वाली है, उसमें बेपर्दगी, और तरह तरह के दानिश्वर आएंगे, वो कहेंगे ना जी ना, ये सब मौलवियों की बातें हैं, कोई पर्दा नहीं, कुछ नहीं है, वैलेंटाइन डे मनाओ फुला और क्या कहते हैं क्रिसमस मनाओ, और अब तो दिवाली भी मनाई जा रही है, क्या हमारे त्यौहार कम है। एक बुजुर्ग को किसी ने ख्वाब में देखा इंतकाल के बाद, और अल्लाह वाले थे वो, ख्वाब में देखा बड़ी सख्त अजाब में मुब्तला है। पूछा क्या मामला हुआ आपके साथ, आप तो बड़े अल्लाह वाले थे। कहने लगे भाई ये गलती हो गई, उसकी वजह से पकड़ हो गई अल्लाह के यहां। क्या गलती हुई? ये गलती ये हुई कि दिवाली मनाई जा रही थी, दिवाली का त्यौहार मनाया जा रहा था, तो एक गधा मेरे पास से गुजरा, मैंने मिजाहन उसको उससे यूं कह दिया तेरे ऊपर किसी ने रंग नहीं फेंका, सब एक दूसरे पे रंग फेंक रहे हैं, तेरे ऊपर किसी ने रंग नहीं फेंका, और ये कहकर मैंने अब पान खा रहा था, पान की पीक उसके ऊपर थूक दी कि ले भाई मैं तेरे ऊपर रंग फेंक रहा हूं, बस इस पर पकड़ हो गई, इस पर पकड़ हो गई। हजरत उमर रजी अल्लाह तआला ने तौरात लेकर आए, वो हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम का चेहरा यानी वो सुर्ख हो गया, सुर्ख कान रुमाना उसरा अला वजी, सहाबा फरमाते हैं गुस्से में आपका चेहरा ऐसा सुर्ख होता था जैसे लाल वाला अनार, जो लाल कंधारी अनार जिसको कहते हैं, वो चेहरे पे डाल दिया गया और निचोड़ दिया गया, तो ऐसे ही चेहरा हो गया। लौकान मूसा हैयन मा वसीहु इल्लत्तबाई, तुम क्या समझते हो उमर, अगर मूसा अलैहि सलाम भी आज के जमाने में जिंदा होते तो उनके लिए कोई गुंजाइश नहीं थी सिवाय इसके कि वो मेरी इत्तबा करें। तुम क्या ये लेकर आए हो, क्या कुरान तुम्हारे लिए काफी नहीं है? हालांकि हजरत उमर ने कोई गुनाह किया था, लेकिन आपको कितना गुस्सा है, क्यों तौरात तुमने ली? अगर मूसा भी होते इस वक्त तो वो भी इस वक्त उनके लिए कोई गुंजाइश नहीं थी सिवाय इसके कि वो मेरी इत्तबा करते हैं। और हम क्या कर रहे हैं, हमें अल्लाह ने दो ईदें दी, ईद उल फितर और ईद उल अजहा, कितनी प्यारी ईदें, हम क्या कर रहे हैं, कहां जा रहे हैं? क्या हुजूर को गुस्सा नहीं आएगा ऐसे उम्मतियों पे? क्या अल्लाह को गुस्सा नहीं आएगा? और क्या हुजूर का गुस्सा अल्लाह का गुस्सा नहीं है? وقعنا في بيوتكن ولا تبرجنا تبرج الجاهليه الاولى. یہ پہلی جاہلیت جس کا قرآن میں اشارہ ہے, پہلی جاہلیت کی طرح وہ بے پردہ مت پھرو. اب یہ دوسری, مفتی شفیع صاحب فرماتے ہیں اس کا مطلب یہ ہے کہ ایک دوسری جاہلیت بھی آنے والی ہے اور وہ یہی ہے. واقمنا الصلاه, نماز کو قائم کرو. واتینا الزکاۃ, زکات ادا کرو. زکات زیور ہے تو زکات ادا کرو. اکثر عورتوں کے پاس زیور ہوتا ہے لیکن زکات ادا نہیں کرتی, اور وہ بہانہ یہ ہوتا ہے کہ پیسے ہی نہیں ہمارے پاس, نقدی نہیں ہے تو زکات کہاں سے دیں. تو بھائی اگر نقدی نہیں ہے تو اسی زیور کو توڑوا کر اسی سے زکات ادا کی جائے, زکات تو دینی پڑے گی. حضرت فرماتے تھے زیور توڑو اللہ کا حکم نہ توڑو, زیور کو توڑ دو اللہ کا حکم نہ توڑو. اسی زیور کو توڑ کے زکات دو, مگر اللہ کا حکم جو زکات کا ہے اس کو مت توڑو. وَأَطِعْنَ اللَّهَ وَرَسُولَهُ, اور اللہ اور اس کے رسول کی اطاعت کرو. یہ حضور کی بیویوں سے کہا جا رہا ہے. وَذْكُرْنَ مَا يُتْلَى فِي بُيُوتِكُنَّ مِنْ آيَاتِ اللَّهِ وَالْحِكْمَةِ, اور تمہارے گھر میں جو اللہ کی آیات اور حکمت کی باتیں یعنی دین کی باتیں کہی جائیں سنی جائیں ان کو یاد کر لیا کرو. یعنی بلا ضرورت دین کے لیے بھی گھر سے مت نکلو, دین سیکھنے کے لیے یا دین سکھانے کے لیے بھی بلا ضرورت گھر سے مت نکلو. اس آیت میں یہی اشارہ ہے. وَذْكُرْنَ مَا يُتْلَى فِي بُيُوتِكُنَّ مِنْ آيَاتِ اللَّهِ وَالْحِكْمَةِ, کہ یعنی یاد کرو ان آیات کو اور حکمت کی اور دین کی باتوں کو جو تمہارے گھر میں پڑھی جائیں سنائی جائیں, یعنی حضور صلی اللہ تعالی علیہ وسلم جو سنائے ان کو یاد کر لیا کرو. ہاں البتہ اب یہ جو دعوت کا کام ہو رہا ہے, تبلیغ کا کام ہے, اس میں عورتیں نکلتی ہیں, مستورات نکلتی ہیں, مگر آپ یہ تو دیکھیں کتنی سخت شرائط ہے, کتنی سخت شرائط کے ساتھ ان کو اللہ کے راستے میں نکالا جاتا ہے اور اس کے نتائج بھی اچھے برآمد ہو رہے ہیں. تو بقدر ضرورت نکلنا اس کی گنجائش موجود ہے اور اس کے فوائد مرتب ہو رہے ہیں. اب کتنے آپ کتنے گاؤں ہیں دیہات ہیں جہاں پہ عورتیں مسائل سے واقف نہیں ہیں, پاکی ناپاکی کے مسائل سے واقف نہیں ہیں, نماز نہیں آتی ان کو, کون سکھائے جا کے؟ بھائی مردوں کی جماعت جاتی ہے تو مردوں کو سکھا سکتے ہیں, ان عورتوں کا کیا ہوگا بھائی؟ یہ جو یہ سوائے اس کے تبلیغ کے اور کوئی راستہ نہیں ہمارے پاس, اور وہ مدرسے میں بھی نہیں آ سکتی, وہ تو گاؤں دیہات کی عورتیں ہیں. پھر ایسا منظر ہوتا ہے کہ وہ روتی ہیں جب تین دن گزار کے وہ جاتے ہیں نا عورتیں, تو وہ رو رہی ہوتی ہیں کہ ہمیں نماز سکھائی, پاکی ناپاکی کے مسائل سکھائے, جو ایام مخصوص ایام ہوتے ہیں عورتوں کے ان کے مسائل سکھائے. یہ کون ہے, کون کر رہا ہے, یہی کام کر رہے ہیں؟ تو بھائی ان شرائط کے ساتھ ان کو نکالا جاتا ہے اللہ کے راستے میں اور اس کے فوائد مرتب ہو رہے ہیں, اور اس کا گھونا چاہیے, بھیجنا چاہیے. اسی طرح شرائط کے ساتھ عورتوں کے مدارس بھی ہیں, بنات کے مدرسے ہیں, ان میں شرائط کے ساتھ تعلیم ہوتی ہے. شرائط کا لحاظ رکھا جائے, تقویٰ کا لحاظ رکھا جائے تب تو ٹھیک ہے, اور اگر تقویٰ کا لحاظ نہ رکھا جائے تو انہی مدارس سے پھر فتنے اور فساد بھی جنم لیتے ہیں. تو اس لیے احتیاط کے ساتھ, تقویٰ کے ساتھ, یعنی ان میں یہ جو مدارس ہیں اور تبلیغ کا کام ہے اس میں نکلنے کی گنجائش ہے. حضرت جی مولانا یوسف صاحب رحمۃ اللہ علیہ سے کسی نے یہ کہا کہ آپ نے تو عورتوں کو نکال دیا, عورتوں کو تو کہا گیا گھر میں قرار پکڑ کے رہو, تو نکال دیا آپ نے تو عورتوں کو گھر سے. فرمایا ہم نے کہاں نکالا ہے, وہ تو پہلے ہی نکل چکی ہیں, ہم تو ان کے نکلنے کو درست کر رہے ہیں. ہم نے تھوڑی نکالا ہے, تو پہلے ہی نکل چکی, ہم تو ان کے نکلنے کو درست کر رہے ہیں. آپ سمجھے اس بات کو, بھئی ہم ان کے نکلنے کو درست کر رہے ہیں, وہ تو نکل تو چکی تھی. ایسے ہی میں بھی کہتا ہوں بھئی انٹرنیٹ سے آپ روک سکتے ہیں, نہیں روک سکتے, تو پوری قوم اب لگی ہوئی ہے. اب آپ یہ کیجئے کہ ان کے انٹرنیٹ کے استعمال کو صحیح کر دیجئے. استعمال تو کرنا شروع ہو چکے, سب کر رہے ہیں, धड़ाधड़ सब, और अब तो इसके लिए डिग्रियां और इसके कोर्सेज होते हैं, डिग्रीज दी जाती हैं, ये आईटी इंफॉर्मेशन टेक्नोलॉजी वगैरह ये सब क्या है। तो अब तो कौम लग चुकी, आप इनके इस्तेमाल को सही कर दीजिए। सही, अब बहुत से लोग हैं इस्तेमाल कर रहे हैं, कोई मसला मालूम है, नमाज का मसला मालूम नहीं, इंटरनेट से पता कर लिया नमाज का मसला, ले गए नमाज दुरुस्त कर ली उन्होंने, रोजे का मसला मालूम कर लिया, रोजा दुरुस्त हो गया उनका, कोई मसला मालूम, कोई चीज मालूम, कोई बयान सुनना है किसी अल्लाह वाले का, बुजुर्ग का, किसी आलिम का, वो सुन के बैठ जा सुनने बैठ जाते हैं, सब घर वाले लगा लेते हैं, कितना अच्छा वक्त गुजर जाता है, कितना फायदा हो गया। तो ये इस्तेमाल सही करने की जरूरत है, अब करना तो शुरू कर दिया लोगों ने, वही बात जो मौलाना यूसुफ साहब ने कही थी, हम उसको यहां फिट कर देते हैं, अब यही कर सकते हैं आप, रोक नहीं सकते, रोक खा सकते हैं, उनसे कहें रुक जाओ वो रुक जाएंगे, आपके कहने से कभी भी नहीं रुकेंगे, उनके इस्तेमाल को सही कर दीजिए। हकीमुल उम्मत फरमाते थे तसव्वुफ में इजाला नहीं है इन चीजों का, इमाला है, इमाला, इजाला नहीं है कि गुस्से को आप बिल्कुल जड़ से उखाड़ दें, यह नहीं हो सकता, इमाला है, इमाला कहते हैं रुख मोड़ने को, सही तरह सही जगह इस्तेमाल किया जाए, पहले पैसा गलत इस्तेमाल कर रहा था, अब उसको सही जगह इस्तेमाल करना है, गाने बजाने का शौक था उसको, तो अब उसको उसका रुख मोड़ के ये कहा जाएगा, देखो ये अल्लाह की मोहब्बत के अशार हैं, फुला साहब ने बड़ी कितनी अच्छी आवाज में पढ़े, आप ये सुन लीजिए, वो उस तरफ लगा दिया जाए, उसका रुख इधर हो गया, पहले वो गाने सुनता था, अब अल्लाह की मोहब्बत के अशार, नाज शरीफ, तिलावत, ये चीजें सुन रहा है, तो उसका रुख यहां मोड़ने की जरूरत है, बस रुख मोड़ दीजिए, उसकी आदत को आप खत्म नहीं कर सकते, उस आदत को दुरुस्त कर दीजिए, सही कर दीजिए, रुख सही कर दीजिए, तो उस तरफ लग जाएगा वो। तो वस्कुर नमाफी वस्कुर नमा युतलाफी बुयूती कुन्ना मिन आयातिल्लाहि वल हिकमा इन्नल्लाह काना लतीफन खबीरा। और फिर इससे आगे जो ये आयात है इन्नल मुस्लिमीना वल मुस्लिमात, तवील आयत है, लंबी आयत है, ये असल में ये हुआ था कि औरतों ने यूं कहा था हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम से कि ये क्या, जब भी अहकाम नाजिल होते हैं तो खाली मर्दों को ही खिताब किया जाता है, हम औरतें भी तो हैं, औरतों को भी तो खिताब किया जाना चाहिए। अब जैसे मिसाल के तौर पर या अय्युहल्लज़ीना आमनू कुतिबा अलैकुमुस्सियाम कमा कुतिबा अलल्लज़ीना मिन क़ब्लिकुम लअल्लकुम तत्तक़ून, ऐ ईमान वालों तुम पे रोजे फर्ज किए गए जैसे तुमसे पहलों पर फर्ज किए गए थे ताकि तुम मुत्तकी हो जाओ। अब इसमें जो सीगे इस्तेमाल किए गए या अय्युहल्लज़ीना आमनू ये सब मुजक्कर के सीगे हैं, कुतिबा अलैकुमुस्सियाम ये भी मुजक्कर का सीगा है, अलैकुम मुजक्कर का सीगा है, कमा कुतिबा अलल्लज़ीना मिन क़ब्लिकुम अल्लज़ीना ये भी मुजक्कर का सीगा है, मिन क़ब्लिकुम ये भी मुजक्कर है, लअल्लकुम तत्तक़ून ये दोनों मुजक्कर के सीगे हैं। हालांकि औरतें भी इसमें शामिल हैं लेकिन तबान शामिल है। तो उन्होंने ये ख्वाहिश जाहिर की कि कुछ हमारे हमारा भी तो ख्याल होना चाहिए, हमारा भी तो हमको भी तो खिताब होना चाहिए। तो अल्लाह ताला ने ये आयत नाजिल फरमाई इन्नल मुस्लिमीन वल मुस्लिमात वल मुमिनीन, जहां मुसलमान मर्दों का जिक्र मुसलमान औरतें, वल मुमिनीन वल मुमिनात ईमान वाले मर्द ईमान वाली औरतें, वल कौनितीन वल कौनितात इबादत करने वाले मर्द इबादत करने वाली औरतें, वस्सादिकीन वस्सादिकात सच बोलने वाले मर्द सच्चे औरतें, वस्साबिरीन वस्साबिरात सब्र करने वाले मर्द और सब्र करने वाली औरतें, वल मुतसद्दिकीन वल मुतसद्दिकात सदका करने वाले मर्द और सदका करने वाली औरतें, वस्साइमीन वस्साइमात वल ख़ाशिईन वल ख़ाशियात अल्लाह खुश अल्लाह से डरने वाले मर्द और अल्लाह से डरने वाली औरतें, सदका देने वाले मर्द सदका देने वाली औरतें, और वस्साइमीन वस्साइमात और रोजा रखने वाले मर्द और रोजा रखने वाली औरतें, वज़्ज़ाकिरीन अल्लाह कसीरन वज़्ज़ाकिरात और अल्लाह का कसरत से जिक्र करने वाले मर्द और अल्लाह का कसरत से जिक्र करने वाली औरतें, वल्हाफिज़ीन फुरूजहुम वल्हाफिज़ात अपनी इज्जत और नामूस की हिफाजत करने वाले मर्द और अपनी इज्जत और नामूस की हिफाजत करने वाली औरतें, अअद्दल्लाहु लहुम मग़फ़िरतन व अजरन अज़ीमा अल्लाह ताला ने इन लोगों के लिए मग़फ़िरत तैयार कर रखी है और अजर अज़ीम तैयार कर रखा है। तो ये आयत उस वक्त नाजिल हुई और आगे हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक ایک گھرانے میں ایک صحابی کا رشتہ طے کر دیا کہ جاؤ تم وہاں ہو میری طرف سے پیغام پہنچاؤ کہ یہاں شادی کر لیں. وہ گئے وہاں پر کہ حضور صلی اللہ تعالی علیہ وسلم نے بھیجا ہے اور یہ شادی کا میں نے عرض کیا تھا کہ میری کہیں شادی کروا دیں تو آپ کیا بھیجائیں گے, آپ اپنی بچی سے میری شادی کر دیں. انہوں نے کچھ پسند نہیں کیا, پسو پیش کیا کہ نہیں نہیں یہ تو کچھ ان کو لڑکا پسند نہیں آیا, مال کے اعتبار سے کچھ اشکال ہوا. تو اللہ سبحانہ و تعالی نے یہ آیت نازل فرمائی, وما کان لمؤمن ولا مؤمنۃ اذا قضى الله ورسوله امرا ان يكون لهم الخيرۃ من امرهم. جب اللہ اور اس کا رسول کسی معاملے میں فیصلہ فرما دیں تو کسی ایمان والے مرد یا کسی ایمان والے عورت کو کوئی اختیار نہیں رہتا, کوئی اختیار نہیں. جب یہ آیت نازل ہوئی, یہ اسی پر نازل ہوئی تھی, یہ آیت جب انہوں نے سنی انہوں نے کہا معافی چاہتے ہیں ہم, اللہ ہم سے قصور ہوا, حضور کا جو فیصلہ ہمارے گھر میں شادی کا ہے وہ یہی ہوگی انشاءاللہ. جب یہ آیت نازل ہوئی, وما كان لمؤمن ولا مؤمنة اذا قضى الله ورسوله امرا, اللہ اور اس کے رسول فیصلہ کر چکا ہوں کسی معاملے میں کہ تم کو یوں کرنا ہے, یوں کرنا ہے, یہ کرنا ہے. ما كان لهم الخيارة من امرهم, پھر اب ان کو کوئی اختیار نہیں رہتا. تو لہذا زکات کے معاملے میں, حج کے معاملے میں, پردے کے معاملے میں ہمیں کوئی اختیار نہیں, فیصلہ ہو چکا اللہ اور اس کے رسول کا, اب ہمیں کوئی اختیار نہیں ہے کہ ہم اس کے اندر اپنی عقل لڑا کے کہیں نہیں جی یہ تو یوں ہے یہ یوں ہے. سود کے معاملے میں یہ تو مار کب ہے, یہ سود تھوڑی ہے بھائی, کان آپ یوں پکڑ لیں یوں پکڑ لیں, یہاں سے پکڑ لیں, آپ 150 کہہ لیں یا 150 کہہ لیں, وہ 150 اور 150 کہنے سے کچھ اور ہو جائے گا, 150 کچھ اور ہوگا, 150 کی حقیقت کچھ اور بدل جائے گی 150 کہنے سے. کچھ آپ کا آپ مارک اپ کہہ لیں یا انٹرسٹ کہہ لیں یا مارک اپ کہہ لیں. جب تک ہم سود, اس وقت ہم اللہ اور اس کے رسول سے حالت جنگ میں ہیں, فَإِلَّمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِ, دو گناہ ایسے ہیں, دو گناہ جن کے بارے میں حدیث اور قرآن میں آیا ہے کہ بس تم اللہ اور اس کے رسول سے جنگ کر رہے ہو, دو گناہوں کے, صرف دو گناہ ایسے ہیں, اتنے قبیح اور اتنے سخت گناہ ہیں یہ کہ کسی اللہ والے سے من عادا لی ولیا فقد آذنتہ بالحرب, یہ بھی اللہ تعالیٰ حدیث قدسی ہے کہ اس نے میری ولی سے دشمنی کی تو اس نے گویا مجھے میرے ساتھ اعلان جنگ کیا. تو ایک تو یہ کہ اللہ کے نیک بندوں سے ٹکر لے لینا یہ, اور دوسرا سود کا معاملہ بھی یہی ہے کہ اگر آپ نے سود کو نہ چھوڑا تو بس یہ فَأْذَنُوا بِحَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِهِ, اللہ اور اس کے رسول سے جنگ ہے. تو اس وقت ہم من حیث القوم ہم حالت جنگ میں ہیں, اور جنگ بھی کس سے؟ اللہ اور اس کے رسول سے. وہ کون, کیسے قوم فلاح پا سکتی ہے, کیسے ہماری اصلاح ہو سکتی ہے؟ جتنے عذابات آ جائیں, مصیبتیں آ جائیں کم ہیں؟ اللہ اور اس کے رسول سے جنگ میں کوئی جیت سکتا ہے؟ بڑی خوشی سے لوگ پی ایل ایس اکاؤنٹ کھلواتے ہیں, ہاں جی کھولے پی ایل ایس اکاؤنٹ کھولیں, اور زکات کے ڈر سے نہ جانے کیا کیا ہیلے اختیار کرتے ہیں. عجیب 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 چیزیں وجود میں آ رہی ہیں. تو یہ سب اب اللہ اور اس کے رسول سے جنگ, حالت جنگ میں ہیں اور ان سے کوئی جیت نہیں سکتا. فیصلہ ہو چکا اللہ اور اس کے رسول کا, اب ہم کیا بیچ میں اپنی عقل لڑا رہے ہیں, جو ہے اس کو اور آگے یہ آیت بھی آج گزری, وما انفقتم من شيء فهو يخلفه, بدھوں گھبراتے کیوں, جو تم خرچ کرو گے اللہ تمہیں پیچھے سے اور دے گا, جو تم خرچ کرو گے اللہ پیچھے سے تمہیں اور دے گا, تم کیوں گھبراتے کیوں. انفق یا بلال ولا تخش من ذی العرش اقلالا, بلال خرچ کرو اور اللہ کی طرف سے, عرش والے کی طرف سے کمی کیے جانے کا کوئی خوف نہ کرو, کم نہیں ہوتا. یہ ما نقصت صدقتم من مال, مال سے صدقے سے مال کم نہیں ہوتا. اصل میں بات یہ ہے کہ حدیث قدسی ہے کہ بندہ میرے بارے میں جیسا گمان کرتا ہے تو میں, انا عند ظن عبدی بی, اللہ تعالیٰ خود فرماتے ہیں यानी बंदा मेरे बारे में जैसा गुमान रखता है मैं उसके हक में वैसा ही हो जाता हूं। बंदा मेरे बारे में जैसा गुमान रखते ना दिल में, मैं उसके हक में वैसा ही हो जाता हूं। अब हम सदका भी देते हैं तो हमारा माल नहीं बढ़ता, वजह उसकी है कि हम सदका देते वक्त भी ये सोचते हैं यार माल कम हो रहा है, माल कम हो रहा है। बस अल्लाह के साथ ये गुमान किया कि अल्लाह ने कहा है सदका करो, अब माल तो कम हो रहा है, यही गुमान रख के हम सदका देते हैं। ये यकीन दिल में नहीं होता कि मैं सदका दे रहा हूं इंशाल्लाह इससे मेरा माल बढ़ेगा, बस वही मामला हो, सदका भी दिया माल भी नहीं बढ़ता, क्योंकि अल्लाह के साथ गुमान सही नहीं है। और जिनके साथ जिनका गुमान अच्छा हो गया, हाँ हाँ जिस यकीन के साथ सदका देते हैं, असल तो दिल के यकीन का मामला है, इस यकीन के साथ जो सदका दे के हाँ अल्लाह के रसूल ने फरमाया है मां नकसत सदकतुम मिन माल, कि माल से माल कम नहीं होता सदके से, इस यकीन के साथ सदका देगा तो माल उसके इजाफा होगा माल में। हज और उमरा करने के बारे में रिवायात में आया हज और उमरा कसरत से करो इससे माल में इजाफा होगा। अब माल इजाफा कहां होता है, माल तो बहुत खर्च होता है उसमें अच्छा खासा, अब तो लाखों में बात पहुंच गई, लेकिन अल्लाह के रसूल ने फरमाया करो इससे माल में इजाफा होगा। अब ये हमें समझ में आए ना आए, लेकिन अगर कोई इस यकीन के साथ करेगा तो उसका माल बढ़ेगा, और जो इस यकीन के साथ करेगा कहीं से एक चार लाख रुपए खर्च हो गए हज पर, पांच लाख रुपए खर्च हो गए, या और कोई अच्छा वीआईपी पैकेज ले लिया तो सात आठ लाख रुपए इससे भी ज्यादा के, तो अब वो इसी नियत से खर्च कर रहा है और ये भी सोच रहा है कि इतने पैसे खर्च हो गए तो होना ही है, वैसे ही मामला होना है ना, आइंदा सन्नी आपती भी वाला मामला। और आगे फरमाया कि الذين يبلغون رسالات الله ويخشونه ولا يخشون احدا الا الله, ये उलमा की शान है। आगे भी एक आयत गुजरी انما يخشى الله من عباده العلماء, के अल्लाह से डरने का हक तो सिर्फ उलमा अदा करते हैं। انما يخشى الله من عباده العلماء, अल्लाह से डरने वाले तो सिर्फ उलमा ही हैं। الذين يبلغون رسالات الله, जो अल्लाह के पैगाम को पहुंचाते हैं, वो यख्शौनहु, और अल्लाह से डरते हैं, वला यख्शौन अहदन इल्लल्लाह, और इससे नहीं डरते कि सिवाय अल्लाह के और किसी से नहीं डरते हैं। यही कि हम कुछ मसला बयान कर देंगे तो क्या होगा, फुलां साहब उनके मुतालिकीन फुलां और सब हमारी कौम हमारे मुतालिकीन हमारे खिलाफ हो जाएंगे कि क्या कर दिया ना बाबा, आप जो हक बात है वो बयान कीजिए, हाँ तरीके से बयान कीजिए कि तरीके से बात रख दीजिए कि भाई ये बात ऐसे नहीं ऐसे है, साफ साफ बोल दें, लेकिन उसमें कोई तान और तशनी ना हो और खैरख्वाही का जज्बा हो तो इसमें क्या आ रह जाए। तो ये उलमा की शान होनी चाहिए कि वो किसी बात से ना डरे, जो बात सही हो उसको बयान करें। मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते थे बात तो हक बात ही कहनी चाहिए, अब अगर किसी के खिलाफ जा रही हो तो इसकी वजह से हक बात कहने से रुकना थोड़ी है, किसी के खिलाफ जा रही है अगर तो अब हक बात कहने से रुकना। हम सबको अमल की तौफीक नसीब फरमाए और सिरात मुस्तकीम नसीब फरमाए। व आखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।